आजको वचन एउटा महत्त्वपूर्ण प्रश्नबाट सुरु गरौँ. यस्तो प्रश्न जसको उत्तर हामी सबैले दिनैपर्छ. यो प्रश्नलाई हामी कुनै पनि हालतमा व्यवस्था गर्न सक्दैनौँ. र प्रश्न यस प्रकार छ कि तपाईँले मुक्ति पाउनुभएको छ. यहाँ बसिरहँदाखेरि यस हलमा यतिखेर लगभग 11:30 बजेका छ अहिले, यतिखेर तपाईँ आफूले मुक्ति पाएको कुरामा कन्फिडेन्ट हुनुहुन्छ कि तपाईँ निश्चयता साथ भन्न सक्नुहुन्छ विथ कन्फिडेन्स कि मैले मुक्ति पाएको छु. यदि तपाईँले आमेन मैले मुक्ति पाएको छु, मलाई थाहा छ म निर्धक्क छु, म ढुक्क छु भनेर भन्नुहुन्छ भने तपाईँलाई मेरो अर्को प्रश्न है यस प्रकार छ, कुन आधारमा तपाईँ त्यस्तो भन्दै हुनुहुन्छ? तपाईँको मुक्तिको निश्चयताको आधार के हो? मुक्तिको निश्चयताको ज के हो? तपाईँ ख्रिस्टकै हुनुहुन्छ भन्ने कुरामा तपाईँ कसरी विश्वास त हुन सक्नुहुन्छ? अनि धेरैजसो मानिसहरूले यसरी जवाफ दिने गर्छन्, मैले यस कारण मुक्ति पाएको छु किनकि म ख्रिस्टियन हुँ, म चर्च जान्छु, नियमित रूपमा चर्च जान्छु, मैले बप्तिस्मा लिएको छु, म दैनिक रूपमा बाइबल पढ्छु र प्रार्थना गर्छु, त्यसकारण मैले मुक्ति पाएको छु. म खराब कुराहरूबाट अथवा पापहरूबाट म अलग बस्छु, टाढा बस्छु, म एक असल मानिस हुँ, असल काम गर्छु, सबैलाई सहायता गर्छु, सबैलाई प्रेम गर्छु, त्यसकारण म स्योर छु, पक्का छु मैले मुक्ति पाएको छु. म यो भनिरहेको छैन कि साँचो ख्रिस्टियनले यी कुराहरू गर्दैनन्, पक्कै पनि गर्छन्. मुक्ति पाएका मानिसहरूले पक्कै पनि यी कुराहरू गर्छ. परिपक्व बन्दै गरेको, परिपक्वतामा वृद्धि हुँदै गरेको ख्रिस्टियनको जीवनमा यस्ता कुराहरू स्वाभाविक फलहरू हुन्. तर यहाँ एउटा गम्भीर समस्या म उलाउन चाहन्छु. यी सबै उत्तरहरूको केन्द्रमा एउटा शब्द छ, म शब्द. मुक्तिको निश्चयताका आधार यहाँ म भन्ने शब्दमा म देख्दछु. म चर्च जान्छु, म बाइबल पढ्छु, मैले बप्तिस्मा लिएको छु, म प्रार्थना गर्छु, म असल मान्छे हुँ, म असल काम गर्छु, असल जीवन जिउने प्रयास गरिरहेको छु. म त विचार गर्नुहोस्, तपाईँको जीवनबाट यी सबै ख्रिस्टियन आत्मिक गतिविधिहरू हराउँछ, यी प्रस्तुति छैन तपाईँको जीवनमा, यस यो कुनै पनि पर्फर्मेन्सहरू तपाईँको जीवनमा छैन भने तब के हुन्छ? तपाईँले बाइबल पढिरहनु भएको छैन, तपाईँले प्रार्थना गरिरहनु भएको छैन, चर्च जान पाइरहनु भएको छैन, तपाईँ पापसँग सङ्घर्ष गरिरहनु भएको छ, तपाईँको जीवनमा तपाईँ आफूलाई एकदमै कमजोर महसुस गर्नुहुन्छ, आत्मिक रूपमा कमजोर, तपाईँ सुक्खा ड्राई महसुस गर्नुहुन्छ, तब तपाईँको मुक्तिको निश्चयतालाई के हुन्छ? धेरै ख्रिस्टियनहरूले यही मोडमा आएर आफ्नो मुक्तिको निश्चयता गुमाउन थाल्छन्. किनभने उनीहरूको निश्चयता, मुक्तिको निश्चयता ख्रिस्टले उनीहरूको लागि गरिदिइसक्नु भएको, क्रुसमा सिद्ध्याउनु भएको कार्यमा नभई आफूले ख्रिस्टका लागि कति राम्रो गरिरहेको छ भन्ने कुरामा आधारित छ अथवा टिकेको हुन्छ. तपाईँ हाम्रो मुक्तिको निश्चयता हाम्रो आत्मिक उत्तर चढावहरूमा पाइँदैन. आत्मिक रूपमा हामीले राम्रो गर्दाखेरि मुक्ति लिएर हामी एकदमै पक्का हुने, र आत्मिक रूपमा नराम्रो गर्दाखेरि मुक्तिलाई लिएर हामी शङ्का गर्ने, यो दुवै गलत हो. हिजो हामीले कति राम्रो गऱ्यौँ वा आज हामीले कति राम्रो गरिरहेका छौँ भन्ने कुरामा पक्कै पनि हाम्रो मुक्तिको निश्चयता भर पर्दैन. हाम्रो मुक्तिको निश्चयता त हाम्रा महान प्रधान पुजारी येशु ख्रिस्टले क्रुसमा सक्नु भएको, सम्पन्न गर्नुभएको सिद्ध र सफिसियन्ट पर्याप्त काममा आधारित छ. येशु ख्रिस्टले हाम्रो मुक्तिको निम्ति गर्नुपर्ने सबै कुरा क्रुसमा पुरा गरिदिइसक्नु भएको छ. अनि हाम्रो मुक्तिको निश्चयता त्यो क्रुसलाई हेरेर आउँदछ, जहाँ चाकिनुभयो परमेश्वरको पुत्र येशु ख्रिस्ट हाम्रा प्रभु र मुक्तिदाता. कृपया आफ्नो बाइबलमा प्रस्थानको पुस्तक 28 अध्यायलाई पल्टाउनुहोस्. हामी आज 6 अध्यायदेखि 31 अध्यायसम्म हामी हेर्नेछौँ. प्रस्थान 28 अध्यायदेखि 31 अध्यायसम्म हामी हेर्नेछौँ. म आशा गर्छु तपाईँले पढेर आउनु भएको छ, किनकि लामा अध्यायहरू छन्, मैले यदि पढ्न थालेँ भने हामीलाई समय धेरै लाग्नेछ र म समयलाई ध्यानमा राख्दै म पढ्ने छैन. तर म प्रचार गर्दै जाँदाखेरि कुराहरूलाई म फेरि सम्बोधन गर्नेछु, समेट्ने प्रयास गर्नेछु. यो बाइबलको दोस्रो पुस्तक हो. यदि तपाईँ बाइबलसँग त्यति परिचित हुन्न भने, यदि तपाईँ बाइबल पहिलोचोटि जीवनमा लिनुहुँदैछ भने, तपाईँले सुरुबाट खोल्न थाल्नुभयो भने तपाईँले यसलाई सिधै छिटै पाउन सक्नुहुन्छ. प्रस्थान माथि शीर्षकमा दिएको छ, माथिको शीर्षकमा दिएको त्यो तपाईँले हेडिङलाई तपाईँ हेर्न सक्नुहुन्छ माथि। त्यस हामी पुस्तकको नाम भन्छौँ प्रस्थान, अनि ठुलो अक्षरमा सरी अङ्कमा दिएको तपाईँले पाउनुहुन्छ। यदि ठुलो अङ्क तपाईँले पाउनुभयो भने त्यसलाई हामी अध्याय भनिरहेको छौँ, सानो सानो अङ्कहरूलाई हामीले पदहरू भनिरहेको छौँ। च्याप्टर भर्स भनौँ भने कतिलाई थाहा हुन्छ, तर कहिलेकाहीँ फेरि अध्याय र पदहरू भन्दाखेरि अल्प दिन सक्छ। सो हामी उत्पत्ति सरी प्रस्थान, उत्पत्ति पछाडिको पुस्तक प्रस्थान 28 अध्यायमा हामी सबैजना खोल्नेछौँ हामी, अनि त्यसपछि 31 अध्यायसम्म हामी हेर्नेछौँ। सो यी अध्यायहरू अध्ययन गर्दा हामी दुईवटा प्रश्नहरूको जवाफ उत्तर दिने प्रयास गर्नेछौँ, अन्त दुईवटा प्रश्नसँगै हामी हाम्रो अध्ययनलाई हामी अगाडि बढाउनेछौँ। पहिलो, परमेश्वरले कसलाई नियुक्त गर्नुहुन्छ, अन्त कसलाई नियुक्त गर्नुभयो। दोस्रो, परमेश्वरले किन नियुक्त गर्नुभयो, परमेश्वरले कसलाई नियुक्त गर्नुभयो र परमेश्वरले किन नियुक्त गर्नुभयो। अघिल्लो हप्ताको वचनको बुधाहरूसँग लगभग मिल्छ। परमेश्वरले कसलाई नियुक्त गर्नुभयो र परमेश्वरले किन नियुक्त गर्नुभयो। As we walk through these chapters, we will consider two questions. First, whom does God appoint? And second, why does God appoint them? Okay. So, duyota prashnaharuko uttar hami khojnechau. So, pahilo, parmeshwarle kaslai niyukta garnubhayo? Parmeshwarle kaslai niyukta garnubhayo? 28 adhyay ek pad hernus na. Chapter 28, verse 1. तैले इसरायलहरूका बिचबाट फेरि दाजु हारुन र त्यसका छोराहरूलाई त कहाँले र तिनीहरूले मेरो निम्ति पुजारीको काममा सेवा गरून्, हारुन र त्यसका छोराहरू नादाब, अभियु, एलाजार र इतामार। परमेश्वरले हारुनलाई इसरायलका प्रधान पुजारीको रूपमा सेवा गर्न यहाँ नियुक्त गर्नुभएको हामी पाउँदछौँ। र हारुन मुसाका दाजु थिए र यो विशेष जिम्मेवारीलाई परमेश्वर आफैले हारुनलाई यहाँ छान्नुभएको थियो। हारुनसँगै उनका छोराहरू, चारजना छोराहरू, नादाब, अभियु, एलाजार र इतामारलाई पनि पुजारीको रूपमा सेवा गर्न नियुक्त गरियो। अनि सुरुदेखि नै एउटा कुरा स्पष्ट छ यहाँनिर कि पुजारीको पद परमेश्वर आफूले स्थापना गर्नुभएको पद थियो। यो पद कुनै लेबी, यो पद लेबी कुलभित्र हारुनको वंशमा पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुनुपर्ने थियो। अनि कसैले भने आफू खुसी यो पद लिन मिल्दैन थियो, पुजारीको पद। अनि यो पैसा तिरेर किन्न सकिने वा बल प्रयोग गरेर कब्जा गर्न सकिने वा आफ्नो इन्फ्लुएन्स, आफ्नो शक्ति क्षमता प्रयोग गरेर प्राप्त गर्न सकिने पद थिएन। दोस्रो, इतिहास 13 अध्यायको 9 पदले हामीलाई याद दिलाउँदछ कि परमेश्वरको करार अनुसार उहाँले नियुक्त गर्नुभएका व्यक्तिहरू नै साँच्चैका पुजारीहरू थिए। त्यसै गरी दोस्रो इतिहासकै 26 अध्यायको 16-21 अध्यायमा पनि राजा उज्जियाले पनि यही पाठ सिकेका छन् कि शक्तिशाली राजा भएर पनि पुजारीको काम गर्न पाइने छैन। जब उनले मन्दिरमा धूप चढाउने प्रयास गरे, परमेश्वरले उनलाई कुष्ठरोगद्वारा दण्ड दिनुभयो। यस्तो पद थियो पुजारीको पद। यो पुजारीको पद अथवा सेवकाई यो भोट गरेर अथवा इलेक्सन मतदानद्वारा, निर्वाचनद्वारा अथवा व्यक्तिगत एउटा महत्त्वाकाङ्क्षाबाट वा राजनीतिक शक्तिबाट प्राप्त हुँदैन थियो। यो यहाँ भन्सुन गरेर कोही पनि यो पदमा अथवा पद लिन सक्दैन थियो, कोही कसैले पनि पुजारीको रूपमा सेवा गर्न पाउँदैन थियो। परमेश्वरलाई मात्र पुजारी नियुक्त गर्ने अधिकार थियो। अनि हामी प्रस्थानका यी अध्ययहरूमा यही कुराहरू देख्दछौँ। परमेश्वर आफैले प्रधान पुजारी र अन्य पुजारीहरूलाई नियुक्त गर्नुहुन्छ। तिनीहरूको वस्त्र के लगाउने, अनि त्यसै उनीहरूको अभिषेक, शुद्धिकरण, समर्पण र उनीहरूको सेवा सम्बन्धी यहाँ परमेश्वरले नै विस्तृत र जानकारी दिनुहुन्छ, निर्देशन दिनुहुन्छ। सो हामी पहिले पुजारीको वस्त्र हेर्नेछौँ, अनि त्यसपछि पुजारीहरूको हामी शुद्धिकरणलाई हामी हेर्नेछौँ, समर्पणलाई हेर्नेछौँ। सो पहिलो यहाँनिर हामी पुजारीको वस्त्रहरूबाट हामी सुरु गरौँ। सो सामान्यतया मानिसहरूलाई उनीहरूले लगाएको पोसाकबाट नै हामी चिन्ने गर्छौँ, होइन र विद्यार्थीलाई उसको विद्यार्थीको पोसाकले हामी चिन्छौँ, डाक्टरलाई सेतो कोटले हामी चिन्छौँ, प्रहरीलाई उसले लाउने पोसाकले त ब्याजले हामी चिन्छौँ, होइन। कपडाको आधारमा, पोसाकको पहिरनको आधारमा को के हो भन्ने कुरा हामीलाई थाहा हुन्छ। अनि त्यसै नै यहाँनिर परमेश्वरले पनि पुजारीहरूको निम्ति पोसाक तोकिदिनु भएको छ, ताकि उनीहरूको पहिचान, उनीहरूको अधिकार, उनीहरूको जिम्मेवारी सबैको सामु स्पष्ट होस्, थाहा होस् भनेर। अनि एकछिन कल्पना गर्नुहोस् यहाँनिर, थोरै कल्पना गर्नुहोस्, हारुनको छोराहरू पुजारीका विशेष वस्त्र बनाउन जाँदैछन्, मानव बाटोमा कसरी सोधेछ, कता हो बाउ छोराहरू मिलेर, अनि उनीहरूको जवाफ, सुट सिलाउन टेलरतिर, होइन हुन त टेलर थिएन, गलत नबुझ्नु होला, त सोच्नुहोस् त यो कुनै साधारण वस्त्रहरू थिएन, यो साधारण वस्त्रहरू थिएन, यी त पवित्र वस्त्रहरू थिए जुन परमेश्वर दिनुभएको हुबहु निर्देशन अनुसार गौरव र शोभाको लागि भनेको छ। पद दुईमा हेर्नुहोस् न, यहाँनिर गौरव र शोभाको निम्ति तैँले तेरो दाजु हारुनको निम्ति पवित्र वस्त्रहरू बनाउनु। सुपुजारीलाई परमप्रभुको पवित्र सेवाको लागि पूर्ण रूपमा अलग गर्नको निम्ति यी वस्त्रहरू बनाउन यहाँ आज्ञा दिएको छ। सो पहिलो वस्त्र छ एपोद, छ पददेखि तपाईँ 14 पदसम्म देख्न सक्नुहुन्छ एपोद, पहिलो वस्त्र एपोद। प्रधान पुजारी, यो एपोद भने प्रधान पुजारी लगाउने विशेष वस्त्र थियो, अनि यो वस्त्रले काँधदेखि कम्बर अति ग्राससम्म शरीरको माथिल्लो भाग ढाक्थ्यो, तर हातहरू भने खुल्ला रहन्थ्यो। अनि यो मसिनो सुती कपडा, निलो, बैजनी र रातो धागोहरूले शुद्ध ढङ्गले एकदम निपुणता साथ बनाइएको बुनिएको हुन्थ्यो। अनि यसको बनावट केही हदसम्म हामीले भान्साकोठा काम गर्दाखेरि लगाउने, भाँडाकुँडा काम होइन भाँडाकुँडा धुँदाखेरि काम गर्दाखेरि लगाउने एप्रोन जस्तै जस्तै खालको थियो, त्यस्तै त्यस्तै। सो यो साधारण पोसाक थिएन, फेरि याद गर्नुहोस्, यो पोसाक फेरि दराजबाट अर्डर गर्ने खालको पोसाक थिएन, यो साधारण पोसाक थिएन, यो एकदमै लिमिटेड डिजाइन, परमेश्वरको अर्डर अनुसार, परमेश्वरले दिनुभएको निर्देशन अनुसार यो सिलाइनु पर्दछ। यो प्रधान पुजारीले परमेश्वरको उपस्थितिमा सेवा गर्दा लगाउने विशेष वस्त्र थियो, अनि यसले प्रधान पुजारी अथवा पुजारी पवित्र जिम्मेवारी र परमेश्वरको जनहरूको प्रतिनिधिको रूपमा उहाँको सामु सेवा गर्न छुट्याइएको थियो, उसलाई विशेष अधिकार दिएको थियो भन्ने कुरा जनाउँदथ्यो। र एपोदको सबैभन्दा विशेष पक्ष भनेको त्यसका दुवै काँधमा साइडपट्टि जडिएका, जडान गरिएका दुईवटा आनिक्स ढुङ्गाहरू थिए। 9 र 10 पदलाई एकपल्ट यहाँ तपाईँ देख्न सक्नुहुन्छ, त्यही दुईवटा आनिक्स लिएर अथवा आनिक्स ढुङ्गा लिएर त्यसका त्यसमा इस्रायलका छोराको नाउँ खोप्नु, तिनीहरूका जन्मअनुसार तिनीहरूमध्ये 6 जनाको नाउँ एउटा पत्थरमा र बाँकी 6 जनाको नाउँ अर्को पत्थरमा खोप्नु। सो देख्नुहुँदैछ, प्रत्येक पत्थरमा इस्रायलका 12 कुलका नामहरू खोपिएका थिए, कुदिएका थिए, एउटा पत्थरमा 6 जनाको नाउँ र अर्को पत्थरमा बाँकी 6 छोराहरूको नाउँ, त्यो पनि उनीहरूको जन्म अनुसार। सो यी पत्थरहरू केवल सजावटको लागि, डेकोरेसनको लागि मात्र थिएन, याद गर्नुहोस्, यी पत्थरहरू त प्रधान पुजारीले परमेश्वरको उपस्थिति प्रवेश गर्दा परमेश्वरका सम्पूर्ण मानिसहरूलाई आफ्नो काँधमा बोकेको प्रतीक अथवा प्रतिनिधित्व गर्दथ्यो। प्रधान पुजारीले सम्पूर्ण इस्रायल राष्ट्रको प्रतिनिधित्व गर्दथ्यो। तपाईँलाई थाहा छ, याकुबको 12 जना छोराहरू थिए, 12 कुल भन्छौँ, 12 कुल, अनि ती सबैको नाम पुजारीले आफ्नो काँधमा उसले बोकेका हुन्थे, जसै प्रधान पुजारी परमेश्वरको सामु बलि र प्रार्थना लागि जाँदथ्यो। दोस्रो वस्त्र न्यायको छातीपाता, 15 पददेखि तपाईँले 30 पदसम्म यसलाई पाउन सक्नुहुन्छ, छातीपाता। सो एदो एपोदसँगै प्रधान पुजारीले न्यायको छातीपाता लगाउँथे, अनि यो पनि सुन, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाले बनाइएको 4 पाटे झोला जस्तो हुन्थ्यो, अनि यसलाई सुनका साङ्ला र निलो डोरीद्वारा एपोदसँग मजबुत रूपमा बाँधिन्थ्यो, ताकि यो प्रधान पुजारीको हृदयमाथि रहोस्। सो यसको अगाडिको भागमा 4 पङ्क्तिमा 3-3 गरी जम्मा 12 बहुमूल्य पत्थर जडान गरिएका थिए। प्रत्येक पत्थरमा इस्रायलका 12 कुल मध्ये एउटाको नाउँ कुदिएको थियो, र यसले प्रत्येक कुल परमेश्वरको सामु व्यक्तिगत रूपमा उपस्थित भएको जनाउँथ्यो। यस छातीपाताभित्र उरिम र तुम्मिम राखिन्थ्यो। उरिम र तुम्मिम भने के हो? उरिम र तुम्मिन को विषयमा तपाईँले 29 पददेखि तल पाउन सक्नुहुन्छ। जब हारुन पवित्र स्थानमा प्रवेश गर्नेछ, तब त्यसले आफ्नो हृदयमाथि न्यायको छातीपातामा परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति इस्रायलको छोराको नाउँ बोकोस्, तैँले न्यायको छातीपातामा उरिम र तुम्मिम राख्नु, ताकि जहिले जहिले हारुन परमेश्वरको परमप्रभुको सामुले जान्छ, तैँले ती त्यसको हृदयमा हुन्। यसरी हारुनले इस्रायलको निम्ति न्याय गर्ने साधनहरू आफ्नो हृदयमा परमेश्वरको सामुले निरन्तर बोकोस्। यो उरिम र तुमिम के थियो हामीलाई ठ्याक्कै थाहा छैन. पुरानो ग्रहका सबैभन्दा रहस्यमय वस्तुहरूमध्ये यी पनि पर्दछन्, उरिम र तुम्बिम. सो बाइबलले उनीहरूको स्वरूपको बारेमा बताएको छैन, यस्तो कसरी काम गर्थ्यो बताएको छैन. धेरै बाइबलका विद्वहरूको विचारमा उरिम र तुम्बिम दुईवटा पवित्र ढुङ्गाहरू पत्थरहरू थिए भनिन्छ, जसलाई छाती पाताभित्र राखिन्थ्यो. र तिनीहरूको नामको अर्थ सम्भवतः उरिमको अर्थ ज्योतिहरू र तुम्बिमको अर्थ पूर्णताहरू भन्ने हुन्छ. तर एउटा कुरा हामीलाई के थाहा छ भने, निश्चित रूपमा ढुक्कसँग भन्न सक्छौँ भने, परमेश्वरले उरिम र तुम्बिम दुईवटा पत्थरहरूलाई यस्तो माध्यमको रूपमा नियुक्त गर्नुभएको थियो जसद्वारा प्रधान पुजारीले इस्रायल राष्ट्रको निम्ति परमेश्वरको इच्छा खोज्न सक्थे, परमेश्वरको इच्छा जान्न सक्थे. किनकि यतिखेरसम्म यहाँनिर न्यायकर्ताहरू छैन, राजाहरू छैन, तपाईँले याद गर्नुहोस्, केवल प्रधान केवल पुजारीहरू मात्र छन्. अनि उनीहरूले न्याय गर्नुपर्थ्यो, परमेश्वरको इच्छा उनीहरूलाई थाहा हुनुपर्थ्यो. अनि उरिम र तुम्बिम ढुङ्गाहरूले पत्थरहरूले उनीहरूले परमेश्वरको इच्छा बुझ्नलाई सहायता कसरी गर्थ्यो हामीलाई थाहा छैन. अनि छातीपाताले प्रधान पुजारीले इस्रायलका मानिसलाई आफ्नो हृदयमा बोकेर परमेश्वरको सामु सेवा गरेको देखाउँथ्यो. अनि यसले प्रधान पुजारीले परमेश्वरको जनताहरूको अथवा परमेश्वरका जनहरूको प्रतिनिधित्व गर्नुको साथै उनीहरूलाई प्रेमले सम्झनु भएको देखाउँदथ्यो. तेस्रो वस्त्र एपोदमाथि लाउने लबेदा 31-35 पदलाई तपाईँ हेर्न सक्नुहुन्छ. पुजारीको अन्य पोषकहरू भनेर दिएको छ यही 28 अध्यायको 31-35 पदसम्म. प्रधान पुजारीले एपोदमुनि एउटा निलो एउटा लबेदा लगाउँथे, अलखा भनेको छ, निलो रङको अलखा अथवा लबेदा लगाउँथे, रोप भन्छौँ हामी त्यसलाई. त्यसको तलको फेरोमा निलो बैजनी फेरि रातो धाउको दारिमहरू बनाएका हुन्थे र बिच बिचमा सुनका घन्टीहरू लगाइएका हुन्थे. अनि यो मैले जुन जुन कुरा इम्पोर्टेन्ट छ त्यसलाई मैले जोड दिँदैछु घन्टीहरूको विषयमा. अनि 35 पदले भन्दछ, तपाईँ देख्न सक्नुहुन्छ 35 पदले, हारुनले सेवा गर्दा त्यो लगाओस् अनि पवित्र स्थानभित्र परमेश्वरको सामुन्ने प्रवेश गर्दा र बाहिर निस्कदा त्यसको आवाज सुनियोस्, के को आवाज, घन्टीको आवाज सुनियोस् र हारुन नमरोस्. इन्ट्रेस्टिङ छ होइन, एकदम इन्ट्रेस्टिङ. त्यो घन्टीहरूले हारुनलाई कसरी जोगायो, त्यो घन्टीहरूको आवाजले पवित्र स्थान प्रवेश गरे व्यक्ति परमेश्वरले नियुक्त गर्नुभएको प्रधान पुजारी हो भन्ने जनाउँथ्यो, थाहा हुन्थ्यो घन्टीको आवाजले. यदि अरू कसैले त्यसरी परमेश्वरको उपस्थितिमा प्रवेश गर्ने प्रयास गरेको भए उसले तुरुन्तै परमेश्वरको न्याय भोग्नु पर्थ्यो, किनकि प्रधान पुजारी बाहेक अरू कसैलाई पवित्र स्थानमा प्रवेश गर्ने अनुमति थिएन. अनि घन्टीले चाहिँ यो मेरो मानिस हो भन्ने कुरा परमेश्वरलाई थाहा हुन्थ्यो. फेरि यसलाई गलत अर्थ नबुझ्नु होला कि घन्टीको आवाज सुनेपछि मात्र परमेश्वरलाई थाहा हुँदो रहेछ भन्ने होइन. यहाँ परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ. ती घन्टीहरू परमेश्वरको लागि होइन तर इस्रायलको लागि थिए. इस्रायलहरूलाई त्यो घन्टीले यही कुरा याद दिलाउँदै थियो कि पापी मानिसहरू आफ्नै प्रयासले पवित्र परमेश्वरको उपस्थितिमा आउन मिल्दैन. यो चाहिँ उनीहरूको निम्ति बारम्बार एउटा रिमाइन्डर थियो. अनि उनीहरू परमेश्वरले नियुक्त गर्नुभएको तरिकाद्वारा मात्र उहाँको नजिक आउन सक्छन्. चौथो वस्त्र निखुर सुनको एउटा पाता 36-38 तपाईँ 38 हेर्न सक्नुहुन्छ. प्रधान पुजारीको निधारमा एउटा निखुर सुनको एउटा पाता फित्ताले बाँधेर फेटामा अडाइएको हुन्थ्यो, जसमा यी शब्दहरू कुदिएका थिए, परमप्रभुको निम्ति अलग, परमप्रभुको निम्ति पवित्र. सो यसले प्रधान पुजारी परमेश्वरको सेवाका लागि अलग गरेको व्यक्ति हो र इस्रायलका पवित्र भेटीहरूसँग सम्बन्धित दोषलाई उनले वहन गर्न सक्छन् भन्ने जनाउँथ्यो. अनि पाँचौँ वस्त्र लबेदा पटुका र फेटाहरू 39 अध्यायमा दिएको छ र यी वस्त्रले प्रधान पुजारीको सम्पूर्ण पोसाक पुरा गर्थ्यो. त्यसले उनको मर्यादा सौन्दर्य सुन्दरता र परमेश्वरको सामु पवित्रतालाई प्रकट गर्थ्यो. सो हारुनका छोराहरूको लागि पनि लबेदा पटुका र फेटाहरू बनाइएका थिए. 40-43 अध्यायमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ. यी वस्त्रले पनि पवित्रताको प्रतीक बोकेका थिए र पुजारीहरूले भेट हुने पालभित्र प्रवेश गर्दा वा वेदीको सेवा गर्दा यी वस्त्र लगाउनै पर्थ्यो. अब यहाँनिर आएर एउटा प्रश्न उठ्छ, यी सबै कसले बनाउने, कुन टेलरमा गएर बनाउने, यसलाई कहाँबाट अर्डर गर्ने, कहाँ छ यो, अथवा सबभन्दा पहिलो प्रश्न त अगाडिको हामीले हप्तामा हेर्दै थियौँ कि त्यो भेटुने पाल अथवा पवित्र वासस्थान कसले बनाउने. यी सबै वस्त्र फर्निचर परमेश्वर आदेश दिनुभएको सबै सामान कसले तयार गर्ने, यसको उत्तर हामी यही 31 अध्यायमा पाउँदछौँ. 31 अध्यायमा एकपल्ट हेर्नुहोस् त पछाडि, यहाँलाई थाहा छ आज 28 हामी 31 अध्यायसम्म हेर्दैछौँ. हामी यसरी सबै अध्यायलाई कभर गर्नेछौँ. एकपछि अर्को पदको व्याख्या तपाईँले पर्खिनुभयो भने त्यो आज हुनेवाला छैन. 31 अध्यायमा तपाईँले पाउनुहुन्छ, परमेश्वर आफैले ती कारिगरहरू नियुक्त गर्नुभयो. उहाँले यहुदा कुलको हुरको नाति उरीको छोरो बजलेललाई यस कामको निम्ति छान्नुभयो. र दानको कुलको अहिसामाबको छोरा ओहोलियाबलाई ओहोलियाबलाई बजेललाई सहयोग गर्न नियुक्त गर्नुभयो र आफ्ना लागि पवित्र स्थान बनाउन र पुजारीहरूको वस्त्र तयार गर्न आवश्यक योग्यता पनि परमेश्वर आफैले यी व्यक्तिहरूलाई दिनुभयो। यो 31 अध्यायको यो 1-11 पदले हामीलाई यही भन्दछ, परमेश्वरले नै तिनीहरूलाई आफ्नो आत्माले सिप दक्षता सबै किसिम कारिगारीको ज्ञानले परिपूर्ण पार्नुभयो 3 पद अनुसार। तर एउटा समस्या अझै बाँकी थियो त्यहाँनिर। ओके, पुजारी लाउने वस्त्रहरू पवित्र थिए तर पुजारी स्वयं पापी थिए। पवित्र वस्त्रले मात्र पुग्दैन थियो, पुजारीहरू पनि पापी मानिसहरू हुन्, त्यसैले तिनीहरूलाई पनि परमेश्वरको सामु जानको निम्ति सजिलो थिएन। पुजारीहरूलाई पनि परमेश्वरको लागि अलग गरिनु पर्थ्यो अथवा उनीहरूलाई पनि शुद्ध पारिनु पर्थ्यो। त्यसैले 29 परमेश्वरले मोसालाई पुजारीहरूलाई विधिपूर्वक शुद्धिकरण गर्ने सम्बन्धी त्यहाँ विस्तृत निर्देशन दिनुहुन्छ। 29 फर्क्यौँ हामी, अब 29 त्यही तपाईँले यहाँनिर तपाईँको बाइबलमा माथि शीर्षकमा देख्नुहुन्छ, होइन, पुजारीहरूको समर्पण, पुजारीहरूको समर्पण, पुजारीहरूको शुद्धिकरण, अभिषेक, समर्पण, यो काम हामी 29 देख्दछौँ। अनि पुजारीहरूको शुद्धिकरण र समर्पण अथवा अभिषेक गर्ने क्रममा चाहिँ धेरै चरणहरू थिए। पहिलो भनेको पुजारीहरूको शुद्धिकरणको लागि पानीले धुने कार्य थियो। तपाईँले 4 हेर्नुहोस् त, 29:4। त्यसपछि हारुन र त्यसका छोराहरूलाई भेटुने पालको ढोकानिर ल्याएर तिनीहरूलाई तैँले पानीले नुहाइदिनु, पुजारीहरूलाई नुहाइदिनु पर्थ्यो। सो मुसाले भेटुने पालको प्रवेशद्वारमा हारुन र छोराहरूलाई पानीले नुहाइदिनु पर्थ्यो। यस विधिपूर्वक गरिने नुहाइदिने कार्यले एउटा सत्यतालाई देखाउँथ्यो, परमेश्वरका जनहरूको पक्षमा पवित्र परमेश्वरको सामु जानु अघि पुजारीहरू आफै पनि शुद्ध हुन आवश्यक थियो। त्यसै कारण प्रस्थान 30:17-21 वर्णन गरिएको त्यहाँनिर वर्णन गरिएको काँसको धुने बाटा राखिएको थियो। त देख्नुहुन्छ धुनालाई बाटा भनेछ नि, के धुनालाई, पुजारीहरूलाई धुनालाई त्यहाँनिर बाटा राखिएको थियो। र जहाँ पुजारीले भेटुने पालमा प्रवेश गर्नु अघि वा वेदीको सेवा गर्नु अघि हात खुट्टा धुन्थे। र दोस्रो पद 8-9 अनुसार फेरि 29 हामी फर्किन्छौँ। फेरि 29 आज बाइबल दायाँ बायाँ अगाडि पछाडि धेरै पठाउनु पर्ने हुन्छ, सुत्नु पाइँदैन ल, आज सुत्नु पाइँदैन। कृपया पछाडिदेखि अगाडिसम्मको सबैजनाले बाइबल पल्चाउनु होला मसँगै 29:8-9 पद हेर्नुहोस् फेरि। पुजारीहरूलाई विशेष पोसाकहरू पहिराइन्थ्यो, यहाँनिर अघि त्यो बनाउन लागेको सबै कुराहरू यहाँनिर कसरी पहिराइने भन्ने कुरामा दिएको छ, त्यसबारे निर्देशन यहाँ बताइएको छ। अनि यी वस्त्रले उनी परमेश्वरद्वारा नियुक्त प्रधान पुजारी हुन् भन्ने देखाउँथ्यो। अनि तेस्रो स्टेप चरण भनेको 7 मोसाले हारुनको शिरमा अभिषेकको तेल खन्याउनु पर्थ्यो, यसले उनी पुजारी सेवाका लागि परमेश्वरद्वारा अलग गरिएको व्यक्ति हुन् भन्ने जनाउँथ्यो। यस पवित्र अभिषेकको तेल कसरी बनाउने भनेर विस्तृत निर्देशन फेरि 30:22-23 पदमा हामी पाउँछौँ, जहाँ हामी पढ्ने छैनौँ, तपाईँले आफ्नो समयमा पढ्न सक्नुहुन्छ। 30:22-23 अभिषेकको तेल, त्यो कुन के को बनाउने, यो तेल के को बनाउने, कहाँबाट ल्याउने, सबै कुरा यहाँ बताइएको हामी देख्दछौँ। अनि चौथो चरण भनेको 10 हामी पाउँछौँ, एउटा बाछालाई पाप बलिको रूपमा चढाइन्थ्यो। हारुनका छोराहरूले त्यस बाछाको टाउकोमा आफ्नो हात राख्थे, जसले उनीहरू त्यस बलिसँग अथवा बाछासँग एकाकार भएको जनाउँथ्यो। त्यसपछि त्यसले रगत, त्यसको रगत वेदीका सिङहरूमा लगाइन्थ्यो र बाँकी रगत वेदीको फेदमा खन्याइन्थ्यो। यस बलिदानले पुजारीहरूका सबै पापहरूको प्रायश्चित गर्थ्यो अनि यसले उनीहरूलाई यो कुरा सम्झाउँथ्यो कि अरूका पापहरूको निम्ति मध्यस्थता गर्नु अघि पुजारीहरू आफैलाई पनि क्षमाको आवश्यकता थियो। अनि 15-18 पदमा हामी पाउँदछौँ, त्यहाँदेखि होम बलि चढाइन्थ्यो, होम बलि, त्यसपछि पाप बलिका केही अंश मात्र वेदीमा चढाइन्थ्यो भने होम बलिमा पुरै भेडालाई नै वेदीमा जलाइन्थ्यो। सो पाप बलिमा केही अंश जलाइन्थ्यो भने होम बलिमा पुरै पशुलाई वेदीमा जलाइन्थ्यो। यसले पुजारीहरूले आफूलाई पूर्ण रूपमा परमेश्वरको सेवामा समर्पण गरेको जनाउँदथ्यो। तपाईँले एउटा पुजारीको शुद्धिकरण, उसको अभिषेक, उसको सेवामा समर्पणको त्यो तपाईँले प्रक्रिया हेर्दै हुनुहुन्छ। अनि छैटौँ भनेको 19-28 पदमा तपाईँले पाउन सक्नुहुन्छ, यी 29 अध्यायको 19-28 पदमा अभिषेकको भेडाको बलि चढाइन्थ्यो, अभिषेकको भेडा। सो त्यसको रगत हारुन र उनका छोराहरूले दाहिने कानको लोती, दाहिने हातको बुढियौला र दाहिने खुट्टाको बुढियौलामा लगाउँथ्यो त्यो रगत। सम्भवतः यसले उनीहरू आफ्ना कानले परमेश्वरको वचन सुन्न र आफ्नो हातले परमेश्वरको सेवा गरेर आफ्नो खुट्टाले आज्ञाकारीता हिँड्नको लागि अलग गरेका हुन् भनेर जनाउँथ्यो, मलाई थाहा भएन। र 7-31-34 पदमा हामी पाउँदछौँ अभिषेकको त्यहाँ भोजन छ, भोज छ। पुजारीहरूले बलिदानको केही भाग मात्र पवित्र स्थानमा बसेर खानु पर्थ्यो। यसले परमेश्वरसँगको सङ्गति र उहाँको सेवाको लागि उनीहरू पवित्र पारिएका, छुट्याएका छन् भन्ने पुष्टि गर्थ्यो। र अन्त्यमा यो सम्पूर्ण पवित्रीकरणको प्रक्रिया, यो र समर्पणको यो 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 प्रक्रिया, अभिषेकको प्रक्रिया 7 दिनसम्म चल्थ्यो, 7 दिनसम्म। 35-37 पदमा यो पाउन सक्नुहुन्छ। हरेक दिन बलिदान चढाइन्थ्यो जबसम्म पुजारी आफ्नो सेवकलाई पूर्ण रूपमा अलग गरिँदैनथ्यो। सो 7 शब्दले प्राय पर्फेक्सनलाई अथवा सिद्धतालाई जनाउँदछ। अनि सायद यो उनीहरूको नियुक्ति, उनीहरूको शुद्धिकरण, उनीहरूको अभिषेक, यो सेवाको निम्ति समर्पणको लागि 7 दिन समय लियो। यसको अर्थ अब यो मानिस, परमेश्वरको पवित्र वास्तु स्थानमा परमेश्वरको मानिसको तर्फबाट परमेश्वरको सामु एक पुजारीको रूपमा सेवा गर्नको निम्ति अब अलग गरिएका छन्, छुट्याइएका छन् भन्ने हुन्थ्यो। यसो हेर्दाखेरि मोसाको अगाडि एकदमै ठुलो जिम्मेवारी थियो, एकदमै धेरै जिम्मेवारी। तर कुरा याद गर्नुहोस्, ध्यान दिनुहोस्, जब परमेश्वरले कामको बारेमा बोल्नुहुन्छ, मोसालाई भन्नुहुन्छ यो यो काम गर, यो यो काम गर, उहाँले विश्रामको बारेमा पनि बोल्नुहुन्छ, विश्रामको बारेमा पनि। परमेश्वर 6 दिनसम्म काम गर्नुभयो र 7 दिनमा उहाँले विश्राम गर्नुभयो। त्यसै गरी यो पवित्र वासस्थान, पुजारी र बलिदानहरू र कारिगारहरू बारे विस्तृत निर्देशन दिएपछि परमेश्वरले अन्तमा फेरि विश्राम दिन, सबातको दिन पालन गर्न आज्ञा दिनुहुन्छ। अनि जुन चाहिँ हामी 31-22 पददेखि हामी पाउँदछौँ, सबात भन्ने शब्द देख्नुहुन्छ, सरी 12 पददेखि, 31-12 पददेखि 18 पदसम्म तपाईँले सबात सम्बन्धी निर्देशन पाउनुहुन्छ। अर्को शब्द भन्नुपर्दा, परमेश्वरले इस्रायललाई सिकाइरहनु भएको थियो कि त्यो काम जसको भए पनि, परमेश्वरकै काम किन नहोस्, जतिसुकै अर्जेन्ट किन नहोस्, सबात दिनलाई व्यवस्था गर्नु मिलाइन्थ्यो, विश्राम दिन पालन गर्नुपर्थ्यो। किन? किनभने सबात अथवा विश्रामको दिन परमेश्वर र इस्रायल मानिसहरू बिचको करारको चिन्ह थियो, करारको चिन्ह थियो। सबात दिनले उनीहरूलाई यही कुरा सम्झाउँथ्यो कि परमेश्वरसँग उनीहरूको सम्बन्ध, उनीहरूको अथक मानवीय प्रयास वा आफ्नै काममा आधारित थिएन, बरु परमेश्वरको अनुग्रही प्रबन्धमा आधारित थियो। त्यसकारण 7 दिनको विश्रामले उनीहरू परमेश्वरमा निर्भर छन्, परमेश्वरको सम्बन्धलाई मेन्टेन गर्न उनीहरूले अथक प्रयास गरिरहेको छैनन्, तर उनीहरू परमेश्वरमै निर्भर छन् भन्ने कुरा जनाउँदथ्यो। अब हामी यस प्रवचनको मुख्य प्रश्नमा आइपुग्छौँ, परमेश्वरले पुजारीहरूलाई आखिर किन नियुक्त गर्नुभयो? यति धेरै डिटेल्स साथ, सिरियसका साथ पुरुष पुजारीहरू उहाँले नियुक्त गर्नु, तर किन? अनि यसले हामीलाई आजको वचनको दोस्रो बुदातर्फ दोहोऱ्याउँदछ, दोस्रो प्रश्नतर्फ दोहोऱ्याउँदछ, परमेश्वरले तिनीहरूलाई किन नियुक्त गर्नुभयो? परमेश्वरले तिनीहरूलाई अथवा पुजारीहरूलाई किन नियुक्त गर्नु? परमेश्वरले पुजारीहरूलाई नियुक्त गर्नुभएको कारण परमेश्वरलाई मानिसको हातबाट सेवा चाहिएकोले होइन, यो कुरामा हामी क्लियर हौँ। परमेश्वरलाई कुनै कुराको अभाव पर्दैन, परमेश्वर पूर्ण रूपमा आत्मनिर्भर हुनुहुन्छ, उहाँ सेल्फ सफिसियन्ट परमेश्वर हुनुहुन्छ, उहाँलाई मानिसको खाँचो छैन र उहाँ मानिसहरूले परमेश्वरको सेवा गरिरहनुपर्छ किनकि परमेश्वरमा केही कुराको अपुग छ भनेर बुझ्न मिल्दैन। त्यसपछि परमेश्वरले तिनीहरूलाई पूजाले किन नियुक्त गर्नुभयो? यसको उत्तर प्रस्थान 29 अध्यायमै हामी पाउँछौँ, 44-46 पदमा 29 अध्यायलाई हेर्नुहोस् त, 29 अध्यायको 44-46 पद। म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु, हारुन त्यसका छोराहरूलाई पनि मेरो निम्ति पुजारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु। म इस्रायलहरूको बिचमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरूका मध्यममा बस्न भने तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भने तिनीहरूले जान्नेछन् म परमप्रभु तिनीहरूका परमेश्वर हुँ। पुजारीको अन्तिम उद्देश्य, परमेश्वरको आवश्यकता पुरा गर्नु थिएन तर हाम्रो आवश्यकता पुरा गर्नु थियो, मानिसहरूको आवश्यकता पुरा गर्नु थियो. परमेश्वरले आफ्नै आफूले नियुक्त गर्नुभएको त्यो प्रायश्चित र मध्यस्थताको माध्यमद्वारा आफ्ना उद्धार गरिएका यी मानिसहरूको बिचमा बाँस गर्न सकुन् भनेर पुजारीहरू उहाँले नियुक्त गर्नुभयो. याद गर्नु, बाइबलको परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ. उहाँले आफ्नो उहाँ आफ्नो सृष्टिभन्दा एकदमै फरक भिन्न हुनुहुन्छ. परमेश्वर पूर्ण रूपमा शुद्ध हुनुहुन्छ. बाइबलले परमेश्वरलाई भस्म पार्ने आगो भनेर वर्णन गर्छ. कुनै पनि पापी मानिस आफ्नै प्रयास र आफ्नै शर्तमा उहाँको सामु आउन खोजियो भने ऊ परमेश्वरको पवित्र उपस्थितिमा सामु परमेश्वरको पवित्र उपस्थिति सामु ऊ भस्म हुनेछ. हामीमध्ये कोही पनि आफ्नै धार्मिकताले परमेश्वर सामु उभिन हामी योग्य छैनौँ. तर सुरुमा यस्तो भने अवश्य पनि थिएन, सुरुमा यस्तो अवस्था थिएन. अदनको बगैँचामा आदम र हव्वाले परमेश्वरसँग प्रत्यक्ष रूपमा सङ्गति गर्नुहुन्थ्यो. उनीहरू आदम र हव्वा परमेश्वरको उपस्थितिमा हिँड्थे, तर जब उनीहरूले पाप गरे र निषेधित फल टिपेर खाए, उनीहरूले त्यो विशेष अधिकार गुमाए. पापले दोष र लाजलाई निम्ति आयो, अनि परमेश्वरको नजिक आउनुको सट्टा उनीहरू डरले परमेश्वरबाट लुके. परमेश्वरको सङ्गति टुट्यो, मानव जाति अब उहाँको उपस्थितिबाट निकालियो. त्यसपछि बाइबलको एउटा मुख्य प्रश्न यही भनियो कि पवित्र परमेश्वरले आफ्नो कुनै पनि पवित्रतालाई सम्झौता नगरिकन र पापी मानिसहरूलाई आफ्नो न्यायद्वारा नष्ट नगरिकन कसरी पापी मानिसहरूको बिचमा बास गर्न सक्नुहुन्छ? बाइबलले प्रश्न उत्पत्ति तीन अध्यायमाबाट सोध्न सुरु गर्यो, अनि यसको उत्तर परमेश्वरले मध्यस्थद्वारा दिनुभयो. अनि यही कारणले परमेश्वरले पुजारीहरूको व्यवस्था स्थापना गर्नुभयो. त्यो प्रिस्टहुड परमेश्वरले स्किन स्थापना गर्नुभयो. परमेश्वर आफ्ना करारका मानिसहरूको बिचमा बास गर्न चाहनुहुन्थ्यो, तर उहाँ आफ्नो पवित्रता पनि पूर्ण रूपमा सत्य रहनुहुन्थ्यो. त्यसैले पुजारीहरूको आवश्यकता थियो. त्यही भएर पुजारीहरूको दुईवटा जिम्मेवारीहरू छ. यहाँ तपाईँले विचार गर्नुभयो भने पुजारीहरूको मुख्य दुईवटा जिम्मेवारीहरू थियो. पहिलो, पुजारीहरूले आफ्ना निम्ति र सम्पूर्ण इस्रायलको निम्ति बलि चढाउँथ्यो, उनीहरूको जिम्मेवारी. सो इस्रायलको निम्ति सेवा गर्न अघि उनीहरूले आफ्नै पापको निम्ति बलिदान चढाउनु पर्थ्यो. 29 अध्यायको 10-14 पद अनुसार त्यसपछि उनीहरूले प्रतिदिन होम बलि र परमेश्वरले आज्ञा गर्नुभएको अन्य बलिदानहरू सम्पूर्ण राष्ट्रको निम्ति चढाइरहन्थे. 29:38-42 तपाईँले पाउन सक्नुहुन्छ. अनि बलिदानहरू मार्फत प्रायश्चित गरिन्थ्यो ताकि पापी मानिसहरू पवित्र परमेश्वरको नजिक आउन सकुन्. तर यो सबै सेवा र निर्माणको अब खर्च वास्तवमा कसले बेहोर्थ्यो त? यसको आर्थिक स्रोत के थियो त? यो सबै बलिदानहरू गरिरहनलाई, यो पवित्र स्थान बनाउनलाई, यसको मर्मत कार्य गर्नलाई, यो कसरी यो चलायमान हुन्थ्यो? कसरी मेन्टेन गर्थ्यो? खर्च कहाँबाट आउँथ्यो? यसको उत्तर प्रस्थान 30:31-16 हामी देख्दछौँ. प्रायश्चितको पैसा भने त्यहाँ तपाईँले टाइटल देख्नुहुन्छ, शीर्षक देख्नुहुन्छ. प्रस्थान 30:11-16 दिएको छ. यहाँनिर प्रायश्चितको पैसा अथवा जनगणना कर भनेर हामी पाउँछौँ. जनगणना गरिएका प्रत्येक इसरायलले भेटुने पालको सेवाको लागि अथवा पवित्र वासस्थानको लागि आधा सेकल प्रायश्चितको रकम दिनुपर्थ्यो. अनि यस करले ती जनतालाई इसरायललाई दुईवटा कुरा सम्झाउँथ्यो. पहिलो, हरेक जीवन परमेश्वरकै हो, र दोस्रो, हरेक पापीलाई प्रायश्चितको आवश्यकता छ. धनी होस् वा गरिब, उच्च होस् वा निम्न, हरेक इसरायललाई पवित्र परमेश्वरको सामु छुटकाराको मूल अथवा मोल मूल्य आवश्यक थियो. दोस्रो, पुजारीहरूले सम्पूर्ण इसरायलको निम्ति प्रार्थना मध्यस्थ गर्थे. तपाईँलाई मैले बताउँदैछु, इसरायलका पुजारीहरूको दुईवटा मुख्य जिम्मेवारीहरू थिए. पहिलो भनेको उनीहरूले बलिहरू चढाउँथ्यो, र दोस्रो भनेको उनीहरूले इसरायलको निम्ति प्रार्थना र मध्यस्थता गर्थे. पुजारीको जिम्मेवारी, दुईवटा जिम्मेवारी, बलिदान चढाउने जिम्मेवारी र दोस्रो मध्यस्थता गर्ने जिम्मेवारी, प्रार्थना गर्ने जिम्मेवारी. अनि यसको चित्रण धूप चढाउने वेदीमा देखिन्छ. 30:1-10 देख्नुहुन्छ धूपको वेदी भनेर. सहारुनलाई हरेक बिहान र हरेक साँझ सुगन्धित धूप बाल्न आज्ञा दिएको छ. सम्पूर्ण धर्मशास्त्रमा धूपले परमेश्वरका जनहरूको प्रार्थना जनाउँछ, जुन उहाँको सामु उक्लिनिन्छ. भजन सङ्ग्रह तपाईँले 141 प्रकाश 5:8 जस्ता खण्डहरूमा यी कुराहरू उल्लेख गरेको देख्नुहुन्छ. जब प्रधान पूजाहरूले परमप्रभुको सामु धूप चढाउँथे, उनले परमेश्वरको उपस्थितिमा सम्पूर्ण इसरायलको प्रतिनिधित्व गर्थे र तिनीहरूका निम्ति मध्यस्थता गर्थे. अब हामीले सोध्नुपर्ने प्रश्न भनेको के, यी पुजारीले आफ्नो जिम्मेवारी विश्वासयोग्य रूपमा पुरा गरे त? दुःखको कुरा प्राय गरेनन्. सबैभन्दा मुख्य एउटा स्पष्ट उदाहरण भनेको लेवी 10 अध्यायमा हामी पाउँछौँ. त्यहाँ हारूनको दुई छोरा नादब र अबिहूले परमेश्वरले आज्ञा नगर्नुभएको आगो उहाँको सामु चढाए. उनीहरूको काम मन्दिरकै काम थियो. अनि परमेश्वरले आफूलाई कसरी आराधना गर्नुपर्छ भनेर स्पष्ट त्यहाँनिर निर्देशन दिइसक्नुभयो. तर पनि उनीहरूले परमेश्वरको आज्ञालाई व्यवस्था गरे र उहाँले आज्ञा नगर्नुभएको कुरा उहाँको सामु चढाए. के उनीहरू इमान्दार थिए? हुनसक्छ. तर इमान्दारी त कहिले आज्ञाकारिताको विकल्प हुन सक्दैन. हाम्रो मनसाय हाम्रो मोटिभ राम्रो छ भन्दैमा परमेश्वर प्रसन्न हुनुहुन्छ भन्ने छैन. उहाँले आफ्नो जनहरूलाई आफ्नै वचनअनुसार उहाँको आराधना गर्न बोलाउनुहुन्छ. नादब र अबिहू त्यसमा असफल भए र परमेश्वरले तुरुन्तै उनीहरूको न्याय गर्नुभयो. अनि उनीहरूको मृत्युले हामीलाई यही कुरा याद दिलाउँछ, सम्झाउँछ, जसरी इस्रायललाई सम्झाएको थियो कि परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको सामु उहाँले तोकिदिनुभएको तरिकाले मात्र हामी जान सक्छौँ अथवा आउन सक्छौँ. तर पुजारीहरूको असफलता लेवी 10 अध्यायमा सुरु भएको होइन. एक अर्थमा त पुजारीको असफलता त उत्पत्ति 3 अध्यायबाट सुरु भएको, अदनको बगैँचाबाट. आदमलाई एक अर्थमा हामी भन्यो भने पहिलो पुजारी भन्न सक्छौँ. हामी आदम पहिलो पुजारी थिए. अदनको बगैँचा परमेश्वरको पवित्र वासस्थान थियो. अनि आदमको जिम्मेवारी भनेको पनि परमेश्वरको उपस्थितिमा रहेर परमेश्वरको तर्फबाट अदनको बगैँचालाई सारा संसारमा फैलाउनु थियो. परमेश्वरले आदमलाई आफ्नै पवित्र स्थान अदनको बगैँचामा राख्नुभयो ताकि उनले पुजारीको सेवा गरून्. परमेश्वरले उनलाई एउटा स्पष्ट आज्ञा पनि दिनुभयो, बगैँचाको सबै रुखको फल खान उनलाई अनुमति थियो तर असल खराबको ज्ञान दिन रुखको फल खान निषेध गरेको थियो. परमेश्वरले चेतावनी दिनुभएको थियो स्पष्टसँग कि जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्. र नादब र अबिहूले अनधिकृत परमेश्वरले आज्ञा नगर्नुभएको आगोको विषयमा परमेश्वरको आज्ञालाई व्यवस्था गरे भने आदमले निषेध गरिएको फलको विषयमा परमेश्वरले दिनुभएको आज्ञालाई व्यवस्था गरे. मूलत दुवैको पाप एउटै थियो. दुवैले परमेश्वरको प्रकट गरेको सत्य र उहाँको वचनलाई लत्याउने काम गरे. फलस्वरूप आदमले परमेश्वरको उपस्थितिमा सेवा गर्ने विशेष अधिकार गुमाए. उनी अदनबाट निकालिए, परमेश्वरको पवित्र स्थानबाट बाहिर ऊ धपाइए र आफ्नो पुजारी सेवाबाट वञ्चित भए. पृथ्वीभरि परमेश्वरको पवित्र उपस्थितिलाई फैलाउनको सट्टा उनी अब पापको श्राप पनि अदनको पूर्वतिर बस्न बाध्य भए. सो बाइबलले सुरुदेखि नै एउटा अकाट्य सत्यतालाई उजागर गर्छ. यी पापी र कमजोर पुजारीहरूले परमेश्वरले चाहनुभएको पवित्र सेवा कहिले पनि पूर्ण र विश्वासिक रूपमा पुरा हुन सक्दैनथे. यसै कारण सम्पूर्ण पुरानो कराले सधैँ एउटा अझ उत्तम र सिद्ध पुजारीको प्रतीक्षा गरिरह्यो. त्यस्तो पुजारी जसले परमेश्वरको वचन र इच्छालाई पूर्ण रूपमा पालन गर्नेछ र आफ्ना जनलाई केवल केही समयको लागि मात्र होइन बल्कि सदा सर्वदाको लागि परमेश्वरको उपस्थितिमा डोर्याउनेछ. अनि प्रियहरू पुरानो करारको यही शताब्दियौँ लामो प्रतीक्षा अन्तत पुरा भएको छ जब हाम्रा प्रधान पुजारी, महान प्रधान पुजारी एउटा सानो बालकको रूपमा यस पापले दूषित संसारमा देहदारी भई संसारमा आउनुभयो. 2000 वर्ष पहिले परमेश्वरको पुत्र मानिस बन्नुभयो. अनि येशु ख्रिस्ट उहाँभन्दा पहिले आएका सबै पुजारीहरूभन्दा भिन्न हुनुहुन्छ. उहाँ पूर्ण रूपमा निष्पाप हुनुहुन्छ. ख्रिस्टले कहिले पाप गर्नु भएन, त्यसैले उहाँलाई कहिले पनि शुद्धिकरणको आवश्यकता परेन, जसरी हारून र उनका छोरालाई परेको थियो. न त प्रायश्चितको आवश्यकता पर्यो उहाँलाई, न त उहाँलाई अभिषेकको आवश्यकता पर्यो. उहाँ पवित्र परमेश्वरद्वारा पवित्र आत्माद्वारा उहाँ अभिषेक त हुनुहुन्थ्यो. परमेश्वरको सामु जान योग्य हुन उहाँले कुनै बलिदान चढाउनु परेन. दोष हटाउन उहाँलाई कुनै विधिपूर्वक धुने कार्य आवश्यक परेन किनकि उहाँ पूर्ण रूपमा पवित्र हुनुहुन्थ्यो. किनभने उहाँ स्वर्गबाट ओर्ल्याउनुहुने महा प्रधान पुजारी हुनुहुन्थ्यो. बरु यसो आफै धेरैजनाको पापको निम्ति प्रायश्चितको बलि बन्नुभयो. पुरानो कराको ती सबै पशु बलिहरू केवल छाया मात्र थिए. तिनीहरूले त भविष्यमा आउने सबैभन्दा महान र अन्तिम बलिदानतर्फ मात्र औँलाइरहेको थिए. ती पशु बलिहरूले कहिले पनि मानिसको पापलाई पूर्ण रूपमा धुन सकेन, पापको क्षमा ल्याउन सकेन. तिनीहरू त केवल परमेश्वर आफैले तयार गर्नुहुने सिद्ध आत्मिक र पर्याप्त बलिदानको प्रतीक्षा गरिरहेका थिए. र परमेश्वर आफ्ना जनहरूका पापको निम्ति सदा सर्वदाको निम्ति एकैचोटि पूर्ण र पर्याप्त बलिदान बन्न येशु ख्रीष्टको शरीर तयार पार्नुभएको थियो. त्यसैले हिब्रूको पुस्तकले भन्छ साँडे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ. यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो बलि र भेटेर तपाईँले चाहनु भएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ. सो पुरानो करारका पुजारीहरूले एउटै प्रकारको बलिदान पटक पटक चढाइरहन्थे, तर ख्रिस्टले आफैलाई नै एकै पटक सदाको निम्ति अर्पण गर्नुभयो. उहाँले एकै उहाँको एउटै बलिदानले अनगिन्ती पशु बलिहरूले कहिले गर्न नसकेको काम पुरा गर्यो. उहाँको मृत्युद्वारा उहाँले आफ्ना जनहरूको पापको निम्ति पूर्ण र अन्तिम प्रयासित गर्नुभयो. त्यसपछि उहाँको निम्ति त्यसपछि पापको निम्ति अर्को कुनै बलिदानको आवश्यकता रहेन. के तपाईँलाई यसु ख्रिस्टले आफ्नो प्राण त्याग्नुभन्दा ठिक अघि भन्नुभएको अन्तिम शब्दहरू सम्झना छ? जस्तै यसु ख्रिस्टमा टाँगिनु भएर अन्तिम उहाँले ठुलो स्वरले उहाँले निकाल्नु भएर भन्नुभयो, अब सिद्धि हो, इट इज फिनिस्ड. यसुले भन्नुभयो अब सिद्धि हो. उहाँले झन्डै सिद्धि हो भन्नु भएन, उहाँले आधा सिद्धि हो पनि भन्नु भएन, उहाँले लगभग सिद्धि हो अथवा मैले मेरो भाग पुरा गरिसकेँ, मैले मेरो भाग सिद्धाएँ, अब मानिसहरूले आफ्नो भाग पुरा गरौँ पनि भन्नु भएन. उहाँले भन्नुभयो अब सिद्धि हो, परमेश्वरको न्याय पूर्ण रूपमा सन्तुष्ट भयो, पापमाथिको उहाँको क्रोध पूर्ण रूपमा वहन गरियो, छुटकाराको मोल पूर्ण रूपमा चुक्ता गरियो, यसको अर्थ पापको ऋण रद्द गरियो, क्षमादान सुनिश्चित भयो, प्रायश्चित पुरा भयो, उद्धार हासिल भयो, र पिताले ख्रिस्टलाई पुरा गर्न दिनुभएको सम्पूर्ण काम सिद्धि हो. अनि गत हप्ता हामीले हेर्दै थियौँ कि यसु ख्रिस्ट नै साँचो र अन्तिम पवित्र वासस्थान हुनुहुन्छ, कि जहाँ परमेश्वर आफ्ना मानिसहरूसँग बास गर्नुहुन्छ. र आज हामी यही देख्दैछौँ कि उहाँ त्यो पवित्र वासस्थानमा सेवा गर्नु नै पवित्र र सिद्ध प्रधान पुजारी पनि हुनुहुन्छ. यसु नै त्यस्ता प्रधान पुजारी हुनुहुन्छ जसले आफ्ना जनहरूको पूर्ण रूपमा परमेश्वरको सामु प्रतिनिधित्व गर्नुहुन्छ. उहाँ सिद्ध बलिदान पनि हुनुहुन्छ. उहाँले साँडेर बोकाएको रगत होइन, आफ्नै रगत एकै पटक सधैँको लागि अर्पण गर्नुभयो. उहाँ नै साँचो मन्दिर हुनुहुन्छ जहाँ परमेश्वर मानिसहरूसँग बास गर्नुहुन्छ. वास्तवमा प्रस्थानको पुस्तकले औँल्याएको सबै कुराहरूको परिपूर्ति फुलफिलमेन्ट यसु ख्रिस्टमै हामी पाउँदछौँ. उहाँ नै हाम्रो उद्धारको निम्ति बलि हुनुभएको निस्ताको थुमा आउनुहुन्छ. उहाँ स्वर्गबाट ओर्ल्याउनु भएको जीवनको साँचो रोटी अर्थात् साँचो मन्ना हुनुहुन्छ. उहाँ नै तिर्खाएको आत्मालाई सन्तुष्ट पार्ने जीवित पानी हुनुहुन्छ, जिउँदो पानी हुनुहुन्छ. उहाँ नै त्यो चट्टान हुनुहुन्छ जहाँबाट जीवनको पानी बगिरिस्कन्छ. उहाँ मसाभन्दा महान मध्यस्थ हुनुहुन्छ. उहाँ हारुनभन्दा महान र सिद्ध प्रधान पुजारी हुनुहुन्छ. अनि यदि यो सबै कुरा सत्य हो भने ख्रिस्टको प्रधान पुजारीको सेवाले हाम्रो जीवनमा केही फरक पार्छ? दुईवटा कुरा. पहिलो, यसले हामीलाई मुक्तिको निश्चयता दिन्छ. ख्रिस्टको प्रधान पुजारीको सेवाले उहाँ एकपटक सधैँको निम्ति हाम्रो साथ क्रुसमा बलिदान बलि भइसक्नुभयो भन्ने सत्यताले हामीलाई मुक्तिको निश्चयता दिन्छ. मैले सुरुमा भनेको थिएँ तपाईँलाई यहाँ चला कि ख्रिस्टियनले आफ्नो मुक्तिको निश्चयता आफूले गर्ने कामहरूमा उनीहरूले आधारित भएर कुरा गर्छन्. उनीहरू भन्छन् मैले मुक्ति पाएको छु किनकि म बाइबल पढ्छु, म चर्च जान्छु, म प्रार्थना गर्छु, म दशमसा भेटिदिन्छु, म उपवास गर्छु, म सेवा गर्छु, म म म म म. अनि अरू कति ख्रिस्टियनले भने मुक्तिको निश्चयता आफूले जानेको कुराहरूका आधारमा कुराहरूमा आधारित हुन्छन्. उनीहरूले सोच्छन् कि मैले मुक्ति पाएको छु किनकि मैले मुक्तिको निश्चयताबारे पुस्तकहरू पढेको छु. मुक्तिको निश्चयता सम्बन्धी पुस्तकहरू पढ्ने बित्तिकै कसैले पनि मुक्ति पाउँदैन. मैले धर्मशास्त्र अध्ययन गरेको छु अथवा मलाई मार्टिन लुथर, जोन क्याल्भिन वा अन्य धर्मशास्त्रीहरूको बारेमा, ईश्वरशास्त्रीको बारेमा थाहा छ, त्यसैले म बचाइएको छु. तर प्रियहरू, बौद्धिक ज्ञानले मात्र कसैले बचाउन सक्दैन. ख्रिस्टको बारेमा मात्र जान्नु कति पनि पर्याप्त छैन. यदि तपाईँले व्यक्तिगत रूपमा उहाँलाई चिन्नुभएको छैन र आफ्नो मुक्तिको लागि केवल उहाँको कार्यमाथि मात्र भरोसा गर्नुभएको छैन भने, यो कुरा सुन्दा अलिकति कठोर र नमिठो लाग्ला सुनिएला, तर मैले आज भन्नै पर्छ कि यदि थुमाको जीवनको पुस्तकमा तपाईँको नाम लेखिएको छैन भने तपाईँको हातमा ख्रिस्टको नामको ट्याटु खोपेर मात्र पनि केही हुनेवाला छैन. याद गर्नुहोस्, हारुनले जब जब परमेश्वरको पवित्र उपस्थितिमा प्रवेश गर्थ्यो उनी तब उनी इस्रायलका 12 कुलका नामहरू कुदिएका ती दुईवटा आनिक्स पत्थरहरू आफ्नो एपोदको काँधमा बोकेर लैजान्थे. त्योभन्दा कति महानो महान तरिकाले हाम्रा प्रधान पुजारी यसु ख्रिस्टले आफ्ना जनहरूको नामहरू केवल काँधमा मात्र होइन आफ्नो हृदयमा बोक्नुहुन्छ, आफ्नो हृदय बोक्नुहुन्छ. उहाँले हाम्रो नाम कुनै मेचिने मसीले होइन, बरु आफ्नै बहुमूल्य रगतद्वारा लेखिदिनु भएको छ र सदा सर्वदाको लागि सुरक्षित गर्नुभएको छ. मुक्तिको निश्चयता त्यहाँबाट आउँछ, हाम्रो काम र ज्ञानबाट होइन. मित्रहरू, हाम्रो मुक्तिको वास्तविक निश्चयता र भरोसा ठिक यहीँ पाइन्छ. त्यसैले त हाम्रो उद्धार हाम्रो आफ्नै प्रस्तुति वा योग्यतामा आधारित छैन. यो त केवल ख्रिस्टले क्रुसमा सिद्ध्याउनु भएको कार्यमा आधारित छ। ख्रिस्टले हाम्रो निम्ति जे पुरा गर्नुभएको छ त्यसलाई अब ब्रह्माण्डको कुनै पनि शक्तिले मेटाउन, उल्टाउन, रद्द गर्न सक्दैन। त्यसैले सबभन्दा प्रश्न, महत्त्वपूर्ण प्रश्न यो होइन कि तपाईँले बप्तिसा लिनुभएको छ, कि तपाईँ नियमित रूपमा चर्च जानुहुन्छ, कि तपाईँ पापबाट टाढा बस्ने प्रयास गर्दै हुनुहुन्छ, कि तपाईँ बाइबल पढ्नुहुन्छ, कि तपाईँ प्रार्थना गर्नुहुन्छ। यद्यपि साँचो ख्रिस्टले सबै कुरा अवश्य गर्छन्, गर्नुपर्छ, तर सबभन्दा मुख्य प्रश्न यो कि तपाईँले आफ्नो पापहरू पश्चाताप गर्नुभएको छ, कि तपाईँ आफ्नो पापहरूबाट फर्कनु भएको छ र उद्धारको लागि केवल येशु ख्रिस्टमा भरोसा गरिराख्नु भएको छ। अनि त तपाईँको उत्तर, मैले यीमध्ये सबै कुराहरू गरेको छु, बाइबल पढेको छु, चर्च गएको छु, बप्तिसमा लिएको सबै कुरा गरेको छु, तर उद्धारको लागि येशु ख्रिस्टमा मात्र कहिले भरोसा गरेको छैन भन्ने हो भने आजै त्यसो गर्न म तपाईँहरूलाई बोलाउन चाहन्छु, आग्रह गर्न चाहन्छु। यो तपाईँ ख्रिस्ट बिना अथवा ख्रिस्टका साथमा आफ्नो धार्मिकता, आफ्नो असल काम, आफ्नो धार्मिक गतिविधि वा अरू कुनै कुरालाई थपेर भरोसा गर्दै हुनुहुन्छ भने आज ती सबैबाट फर्कनुहोस् र केवल ख्रिस्टमाथि मात्र भरोसा गर्नुहोस्। र यदि तपाईँ ख्रिस्टियन परिवारमा जन्मिनु भएको छ भने पनि प्रिभिलेज हो, ख्रिस्टियन परिवारमा जन्मिनु भएको राम्रो आशिष कुरा हो, तर त्यसले तपाईँलाई ख्रिस्टियन बनाउँदैन भन्ने कुरा तपाईँलाई थाहा होस्। ख्रिस्टियन परिवारमा जन्मिने बित्तिकै हजुरबाबा ख्रिस्टियन हुने बित्तिकै कोही पनि ख्रिस्टियन हुँदैन। तपाईँ परमेश्वरको परिवारमा नयाँ गरी जन्मिनै पर्छ, तपाईँ आफ्नो पापबाट फर्किनै पर्ने हुन्छ र येशू ख्रिस्टमा विश्वास गर्नै पर्ने हुन्छ। के तपाईँले गर्नुभएको छ? त्यो गर्नुभएको छैन भने आजै गर्नुहोस्, ख्रिस्टमा फर्किनुहोस्। मुक्तिको निश्चयता ख्रिस्टको क्रुसबाट आउँदछ, हाम्रो दैनिक ख्रिस्टियन प्रगतिबाट होइन। दोस्रो, ख्रिस्टको पुजारी सेवाले हामीलाई प्रार्थनामा साहस दिन्छ, त प्रार्थनामा हामीलाई साहस दिन्छ। ख्रिस्ट पुजारी हुनुहुन्छ भन्ने कुराले हामीलाई प्रार्थनामा साहस दिन्छ। पुरानो करारका मानिसहरू पृथ्वीका मानव पुजारीहरू मार्फत मात्र परमेश्वरको नजिक जान सक्थे, तर नयाँ करारमा हामीसँग प्रधान पुजारी, महान प्रधान पुजारी येशू ख्रिस्ट हुनुहुन्छ, जसद्वारा हामीलाई परमेश्वरको उपस्थितिमा प्रत्यक्ष पहुँच प्राप्त भएको छ। हामी सिधै ख्रिस्ट येशूद्वारा भएर पिता परमेश्वर कहाँ जान सक्छौँ। वास्तवमा बाइबलले त आज हामीलाई परमेश्वरको मन्दिर भनेर व्याख्या गरेको छ, र हामी प्रत्येक विश्वासीहरू परमेश्वरको राजकीय पुजारी गिरीहरू हौँ, हामी आफै परमेश्वरका पुजारीहरू हौँ। ख्रिस्टको बलिदानद्वारा पवित्र आत्माको सामर्थ्यमा आज प्रत्येक विश्वासीले सोझै अनुग्रहको सिंहासनको नजिक आउने त्यो परम विशेष अधिकार पाएको छ। यसको अर्थ यो कि आज हाम्रा निम्ति मध्यस्थता गरिदिन वा प्रार्थना गरिदिन कुनै पनि मानवीय पुजारीको आवश्यकता छैन। त्यसैले त केसीपिसीमा हामी विशेष गरी पास्टरहरूलाई गुरुबा भन्दैनौँ। पास्टरहरू गुरुबा होइन, पास्टरहरू पुजारी होइनन्। आशिष स्थापना सेवापछि त्यहाँ पछाडि लाइन लागिरहनु पर्दैन। पक्कै पनि पास्टरले तपाईँलाई प्रार्थना गर्न सक्छ, चर्चको लागि प्रार्थना गर्न सक्छन्, पास्टरले प्रार्थना गर्छन् पनि, तर तपाईँ प्रत्येक ख्रिस्टियनले पनि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँसँग पनि उत्तिकै विशेष अधिकार छ अरूको निम्ति प्रार्थना गर्ने, आफ्नो पास्टरको निम्ति प्रार्थना गर्ने, सुसमाचारका विस्तारको निम्ति प्रार्थना गर्ने। त अधिकार र जिम्मेवारी आज प्रत्येक ख्रिस्टियनको काँधमा छ। हामी प्रत्येक पुजारीहरू हौँ, अनि ख्रिस्टको पुजारीको कार्यले हामीलाई प्रार्थना गर्नलाई साहस दिन्छ। ख्रिस्टद्वारा प्रत्येक विश्वासीसँग परमेश्वरको सामु आउने विशेष अधिकार छ। आज बुबाले प्रार्थना गर्न सक्छ, आज आमाले प्रार्थना गर्न सक्छन्, जवानहरूले प्रार्थना गर्न सक्छ, वृद्धहरूले प्रार्थना गर्न सक्छन्, धनीले प्रार्थना गर्न सक्छ, गरिबले प्रार्थना गर्न सक्छ, शिक्षितले अशिक्षितले सबैले आज परमेश्वरलाई, पिता परमेश्वरलाई पुकार्न सक्छ, प्रार्थना गर्न सक्छ। अनि तपाईँलाई थाहा छ एउटा कुरा, उहाँले हामी प्रत्येकको प्रार्थना सुन्नुहुन्छ। केवल विशेष अभिषेक त जन अगमवक्ता प्रेरित भनाउँदाहरूको प्रार्थना मात्र होइन, तर प्रत्येक ख्रिस्टियनको प्रार्थना सुन्नुहुन्छ। येशूमा हुने प्रत्येक ख्रिस्टियनको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। यसको व्यवहारिक अर्थ यस्तो हुन्छ, यदि तपाईँ एक बुबा हुनुहुन्छ भने आफ्नो घरका आत्मिक अगुवा बन्नुहोस्, आफ्नो घरमा आत्मिक अगुवा बन्नुहोस्, आफ्नो परिवारलाई प्रार्थनामा अगुवा गर्नुहोस्। यदि तपाईँ बुवाहरू हुनुहुन्छ भने आफ्नो घरको आत्मिक गोठालो भन्नुहोस्। यदि तपाईँ पति हुनुहुन्छ भने आफ्नो पत्नीसँग र पत्नीको निम्ति प्रार्थना गर्नुहोस्। र व्यक्तिगत रूपमा तपाईँलाई भन्नु पर्दाखेरि म पनि यो क्षेत्रमा वृद्धि हुन चाहन्छु, म आफ्नो पत्नीसँग नियमित रूपमा बाइबल पढ्ने र सँगै प्रार्थना गर्ने र परमेश्वरको वचनमा संहिताउने कुरामा अझ विश्वासकी बन्न चाहन्छु। म पतिहरू आफ्नो पत्नीसँग र पत्नीको निम्ति प्रार्थना गर्ने पति बन्नुहोस्। पतिहरूकोमा परमेश्वरले हामीलाई आफ्नो घरको आत्मिक नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ। त्यसको सबैभन्दा असल र महत्त्वपूर्ण उपाय भनेको, तरिका भनेको, आफ्नो पत्नीसँग परमेश्वरको वचन खोल्नु हो र हरेक दिन उनीसँग प्रार्थना गर्नु हो। पतिहरू, म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि मैले तपाईँको पत्नीलाई, तपाईँका पत्नीले तपाईँको निम्ति र तपाईँसँग नियमित रूपमा प्रार्थना गर्नुहुन्छ भने सोध्यो भने, पतिहरू, तपाईँको पत्नीको उत्तर के हुन्छ होला? पतिहरू तपाईँको पत्नीहरूलाई मैले सोधेँ भने तपाईँको श्रीमान तपाईँको निम्ति प्रार्थना गर्नुहुन्छ भनेर सोधेँ भने तपाईँको श्रीमतीले के भन्छ होला यदि तपाईँ यस क्षेत्रमा सङ्घर्ष गर्दै हुनुहुन्छ भने निराश नहुनुहोस् तर यसलाई व्यवस्था पनि नगर्नुहोस् सहयोग खोज्नुहोस् अगाडि बढ्नुहोस् चर्चा कुनै विश्वासीका दाजुभाइसँग भेट्नुहोस् बाइबल पढ्नुहोस् पुस्तक पढ्नुहोस् परिपक्व जवाफदेहीको एउटा सम्बन्धमा रहनुहोस् जसरी म हरेक हप्ता तिनजना विवाहित दाजुभाइहरूसँग भेटेर अध्ययन गर्ने गर्छु त्यो सम्बन्ध निर्माण गर्नुहोस् सहयोग माग्न लाज नमाग्नुहोस् आफ्नो परिवारलाई दिनुपर्ने तपाईँको समय मोबाइल फोनले नखाओस् श्रीमानहरू आत्मिक रूपमा अल्छी नबन्नुहोस् परमेश्वरको अनुग्रहद्वारा आफ्नो घरमा वचन र प्रार्थनाको अगुवाई गर्ने बानी बसाल्नुहोस् तपाईँ घरमा पुजारी हुन बोलाइनु भएको छ पुजारी हुन बोलाइनु भएको छ यसो मेरो यसो हाम्रो प्रधान पुजारी हुन्छ भन्ने त्यो सिद्धान्त घरमा तपाईँ पुजारी बनिरहँदाखेरि मात्र त्यो सत्य साबित हुन्छ तपाईँको लागि होइन भने तपाईँ के पो मुखले विश्वास गर्नुहुन्छ व्यवहारमा खासै विश्वास गर्नुहुन्न अनि तपाईँ चर्चको सदस्य हुनुहुन्छ भने आफ्नो पुजारीको विशेषता प्रयोग गर्नुहोस् नियमित रूपमा अरूहरूलाई परमेश्वरको अनुग्रहको सिंहासनको सामु ल्याउनुहोस् अनि विशेष एउटा त्यो गर्ने तरिका भनेको चर्चका सदस्य निर्देशिका लिनुहोस् तपाईँले पाउनु भएको छ यो पहिलो पुस्तिका तपाईँसँग छ प्रार्थनाको निम्ति यस यो उठाउनुहोस् हरेक दिन र कम्तीमा पनि प्रत्येक दिन दुईजना सदस्यको लागि प्रार्थना गर्नुहोस् प्रिय चर्चको सदस्य हुनु भनेको प्रार्थना गर्ने समुदायको हिस्सा हुनु तपाईँ प्रार्थना गर्ने टोलीमा सामेल हुनुहुँदैछ अनि मेरो प्रार्थना यही छ कि परमेश्वरले यस चर्चलाई त्यस्ता महिला र पुरुषहरूले भरिदिउन् जसले ख्रिस्टद्वारा परमेश्वरको उपस्थितिमा हरेक नजिक आउने त्यो महान विशेष अधिकारलाई बुझेका छन् थाहा पाएका छन् र एकअर्काको निम्ति विश्वासीको रूपमा मध्यस्थता गर्दै प्रार्थना गर्छन् हरेक दिन हरेक दिन सो तपाईँ प्रश्न सोध्नु तपाईँले अन्तिमचोटि प्रार्थना गर्नुभएको कहिले थियो अन्तिमचोटि प्रार्थना गर्नुभएको कहिले थियो अरू विश्वासीको निम्ति प्रार्थना गर्नुभएको कहिले थियो प्रिय परमेश्वरको पुत्र यीशु ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले मानिस पनि संसारमा आउनुभयो हाम्रो प्रधान पुजारी पनि संसारमा आउनुभयो र उहाँले आफ्नो प्राण हाम्रो निम्ति अर्पण गर्नुभयो र उहाँ हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ अनि त्यही कुराले हाम्रो मुक्ति सुनिश्चित भएको छ मुक्तिको निश्चयता त्यहीँबाट आउँछ उहाँको बलिदानद्वारा र उहाँको मध्यस्थको कार्यद्वारा प्रार्थनामा हामीलाई साहस मिल्छ र फेरि आज त सायद तपाईँ यहाँ तपाईँहरूमध्ये कतिजना निराश हुनुहुन्छ जीवनमा जीवन धेरै धेरै निराश हुन्छ तपाईँहरूमध्ये कतिजना यो पुजारीको वस्त्रहरूको बारे कुरा गर्दा तपाईँलाई खासै चासो छैन त्यो मतलब छैन तपाईँको जीवनसँग त्यसको कुनै कनेक्सन छैन सम्बन्ध छैन तपाईँले सुन्न खोज्नुभएको कुरा सुन्नै पाउनु भएको छैन सायद युट्युबतिर जानुभयो भने तपाईँले धेरै मोटिभेसन्सहरू मिल्छ होला सायद मान्छेले धेरै पोजिटिभ कुरा गर्छ होला तपाईँसँग र तपाईँ त्यो अवस्थामा आज यहाँ हुनुहुन्छ भने म तपाईँसँग बोल्न चाहन्छु सायद तपाईँ पापसँग लडिरहनु भएको छ सायद तपाईँ जीवनमा हरेस खानुभएको छ सायद तपाईँ बारम्बार पराजित भएको तपाईँ महसुस गरिराख्नु भएको छ थाकिराख्नु भएको छ अनि क्रिस्चियनहरू पनि विशेष गरी श्रीमानहरू आफ्नो जसरी ख्रिस्टले चर्चलाई प्रेम गर्नुहुन्छ त्यसरी नै आफ्नो पत्नीलाई प्रेम गर्न तपाईँ चाहनुहुन्छ कोसिस गर्नु तर आफ्नै कमी कमजोरीको कारण धेरै पटक तपाईँ असफल भएको महसुस गर्नुहुन्छ सायद तपाईँलाई तपाईँको हृदयमा गहिरो चोट पुर्याएको छ कसैले क्षमा गर्न तपाईँलाई गाह्रो भएको छ सङ्घर्ष गर्नुभएको छ वर्षौँ बितिसक्दा पनि त्यो घाउ अझै आउँदैछ निको भएको छैन सायद तपाईँको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै गइरहेको छ कमजोर बन्दै गइरहेको छ तपाईँ सायद सन्तान नहुँदाको त्यो गहिरो पीडा बोकेर हिँडाउनु भएको छ सायद अविवाहितै रहनुपर्ने त्यो डरले तपाईँलाई सताएको छ सायद तपाईँको वैवाहिक जीवन सङ्घर्षले भरिएको छ सायद भविष्यको अनिश्चितताले तपाईँलाई थिचिरहेको छ सायद आज तपाईँलाई सबै कुरा छोडिदिउँ हार मानिदिउँ जस्तो लागिरहेको छ भने मेरा प्रियहरू हरेस नखानुहोस् आफ्नो आँखाहरू आफ्नो जीवनमा तपाईँको भोगाइ यो परिस्थितिहरूमा होइन आफ्नो प्रधान पुजारीतर्फ लगाउनुहोस् येशु ख्रीष्टतर्फ तपाईँसँग येशु ख्रीष्ट हुनुहुन्छ यदि तपाईँ येशु ख्रीष्टमा हुनुहुन्न भने तपाईँसँग पनि येशु ख्रीष्ट हुनुहुनेछ यदि तपाईँ उहाँमा आउन चाहनुहुन्छ भने सबै कुराको सृष्टिकर्ता राजाका राजा प्रभुहरूका प्रभु सम्पूर्ण ब्रह्माण्ड उहाँकै हो तर उहाँले आफूलाई नम्र बनाउनु भयो होच्याउनु भयो मानिस बन्नुभयो तपाईँले कहिले जिउन नसक्ने सिद्ध जीवन उहाँले जिउनुभयो र तपाईँको सबभन्दा ठुलो समस्या तपाईँको पाप विद्रोहबाट उहाँले उद्धार गर्नुभयो त्यसको निम्ति उहाँ आफै क्रुसमा बलि हुनुभयो मर्नुभयो, गाडिनुभयो, त्यस दिनमा जी उठ्नुभयो। क्रिसमा क्रिसले क्रुसमा तपाईँको पाप, तपाईँको दोष, तपाईँको तपाईँले पाउनुपर्ने न्याय, परमेश्वर क्रोध आफ्नै शरीरमा बोक्नुभयो। तेस्रो दिनमा उहाँ मृतकबाट जीवित हुनुभयो, स्वर्गमा उहाँ चढिजानुभएको छ, जहाँ अहिले पिताको पिता परमेश्वरको दाहिने बाहुलीतर्फ, दाहिने हाततर्फ तपाईँका महान प्रधान पुजारीको रूपमा उहाँ विराजमान हुनुहुन्छ, अनि तपाईँको निम्ति उहाँ हरेक दिन मध्यस्थ गरिराख्नु भएको छ। उहाँले प्रत्यय गर्नुभएको छ कि म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन। यसकारण हामी निर्दक्क भएर भन्न सक्छौँ कि प्रभु मेरो सहायक हुनुहुन्छ, म डराउने छैन, मानिसले के बिगार्न सक्छ। सो प्रियहरू, तपाईँको परिस्थिति जस्तो सुकै भए पनि याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन, उहाँले तपाईँ बिर्सनु भएको छैन, उहाँले कहिले बिर्सनु हुने छैन। यदि तपाईँ परमेश्वर बिहीन, यसो ख्रिस बिहीन हुनुहुन्छ, यहाँ आउनुहुन्छ, तर जीवनमा तपाईँ विभिन्न बोझले दबिनु भएको छ भने ख्रिस कहाँ आउनुहोस्? यो सबै थाकेकाहरू, बोझले लादेकाहरू, म कहाँ आउँ, म तिमीलाई विश्राम दिन्छु भने यसो ख्रिसले निमन्त्रणा दिनुहुन्छ। अनि यो कुनै यो फोस्रो आश्वासन होइन, यो उहाँको प्रतिज्ञा हो। अनि यहाँ रुममा भएका मानिसहरूले त्यो विश्राम चाखेका छन्, अनुभव गरेका छन्। अनि तपाईँ आज ख्रिसमा हुनुहुन्न भने बिन्ती गर्छु, म तपाईँलाई आग्रह गर्छु, आएर त हेर्नुहोस्, चाखेर त हेर्नुहोस्, ट्राई गरेर त हेर्नुहोस्। तपाईँ सबै कुरा आफ्नो हातमा किन नियन्त्रण लिन खोज्नुहुन्छ? सबै कुरा तपाईँ समर्पण गरिदिनुहोस्, सरेन्डर गरिदिनुहोस्, हात उठाउनुहोस्, म कमजोर छु, म सक्दिनँ, यसु मलाई सहायता गर्नुहोस्, उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ। प्रियहरू, आफ्नो आँखाहरू आफ्नो परिस्थितिबाट हटाएर आफ्नो मुक्तिदाता, आफ्नो महान प्रधान पुजारी, आफ्नो साँचो विश्रामतर्फ उठाउनुहोस् र सारा विश्वासका साथ, आत्मविश्वासका साथ, कन्फिडेन्सका साथ यसरी गाउनुहोस् जसरी अहिले हामी अन्तिम भजन गाउनेछौँ। परमेश्वरको सिंहासन अघि मेरो बलियो र सिद्ध बिन्ती, प्रधान पुजारी उहाँको नाउँ, उहाँको प्रेम सधैँ जिउँछन् मेरो लागि, मेरो नाउँ उहाँको हातमा छ, मेरो नाउँ उहाँको हृदयमा, स्वर्गमा उहाँ रहेसम्म खोज्न सक्दैन कसैले, खोज्न सक्दैन कसैले। आउनुहोस् हामी प्रार्थना गरौँ।